नमस्कार, स्वरोजगार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको मिडियम वेभका फ्रिक्वेन्सीहरूका साथै एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका साथै रेडियो नेपाल अनलाइन .com र रेडियो नेपालको मोबाइल एपमा हरेक बुधबार बेलुकी यसै बेला सुन्न सकिन्छ। साप्ताहिक रूपमा रेडियो नेपालबाट प्रसारण हुने स्वरोजगार कार्यक्रममा व्यावसायिक रूपमा कृषि पेसामा लागेका युवा, लघु घरेलु तथा साना उद्योग सञ्चालन गरेका उद्यमी युवा र स्वरोजगारमा लागेका अन्य युवा व्यवसायीहरूसँग नियमित कुराकानी गर्छौँ। युवाहरूले सञ्चालन गरेका व्यवसायका बारेमा बढीभन्दा बढी सूचनाहरू प्रवाह गर्न युवाहरूलाई स्वदेशमै साना व्यवसाय सञ्चालन गरी स्वरोजगारमा लाग्न र उद्यमी बन्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर 1 का खड्ग बोगटीले काठमाडौँको बुढा नीलकण्ठमा अल्लोका सामान उत्पादन गरिरहनु भएको छ। उहाँले आफ्नो पढाइ सकेपछि 18 वर्ष अघिदेखि यो व्यवसाय सुरु गरेको कुराकानीमा बताउनु भएको छ। विभिन्न सङ्घ संस्थामा रहेर काम गर्ने क्रममा उहाँले हस्तकला सम्बन्धी काम सिकेर अहिले अल्लो बजार प्रणाली दर्ता गरी आफैले व्यवसाय सुरु गरेको पनि कुराकानीमा उल्लेख गर्नुभएको छ। उहाँले अल्लो सङ्कलन गरेर विभिन्न हस्तकलाका सामानहरू उत्पादन गर्दै आउनु भएको छ। आज स्वरोजगार कार्यक्रममा यिनै खड्ग बोगटीले सञ्चालन गर्नुभएको अल्लो उद्योगमा पुगेर सहकर्मी बलराम कोइरालाले गर्नुभएको कुराकानी अब प्रस्तुत गर्दैछौ।
सुरुमा त मेरो पढाइ सके, पढाइपछि अनि त्यसपछि आफ्ना सिमूलक काम सिक्दै आइएनजिओ संस्था संस्थातिर हल्का काम गरेँ। त्यहाँपछि चाहिँ यही निर्माण सम्बन्धी काम गरिसकेपछि मैले यो हस्तकला सम्बन्धी काम सुरुवात गरेको हो।
तपाईँले यो अल्लो बजार भनेर चाहिँ सञ्चालन गर्नुभयो, उद्योग सञ्चालन गर्नुभयो होइन?
हजुर सर।
हजुर, यस उद्योगमा चाहिँ उत्पादित सामग्रीहरू के हुन्छ, कसरी तयार गर्नुहुन्छ, त्यसको बारेमा बताइदिनु न।
हाम्रो उत्पादन भनेको यही अल्लो, ह्याम, केतुके, बनाना अनि त्यसपछि भेडाको ऊन, भीमल जस्ता प्राकृतिक रेसाबाट हामीले जुत्ता, मोजा, कोट प्यान्ट, दौरा सुरुवाल, ल्यापटप ब्याग, मनी ब्याग, क्यामेरा ब्याग, स्कुल ब्याग, योगा म्याट, खादा, पर्दा, कार्पेट जस्ता लगभग दर्जनौँ वस्तुहरू उत्पादन गर्दै आइराखेका छौँ।
यो व्यवसायमा चाहिँ सिप सिकेर लाग्नुभयो कि कामका अनुभवले लाग्नुभयो कि पुर्ख्यौली पेसाको आधारले लाग्नुभएको?
यो पुर्ख्यौली पेसाको आधारले पनि लागेको हो, गर्दै जाँदा अनुभव पनि भयो, सिप पनि सिक्दै काम अघि बढाएको हो।
उद्योगमा कतिजनालाई रोजगार दिनुभएको छ?
हामीले त लगभग 36 वटा जिल्लाका उद्यमीहरूलाई निरन्तर सिप सिकाउँदै प्रविधि प्राविधि गर्दै आइराखेका छौँ र प्रत्यक्ष हाम्रो यो अल्लो बजार कम्पनीभित्र 80-84 जना महिला दिदीबहिनीहरू युवाहरूले काम गर्दै आइराखेका छन्। अब यसमा हामीलाई जब चाहियो, बेरोजगारी भयौँ भन्ने दिदीबहिनी युवाहरू हुनुहुन्छ, उहाँहरूलाई हामी निरन्तर रोजगार गर्दै आइराखेका छौँ।
अनि तपाईँको पुरै परिवार पनि यो व्यवसायमा लाग्नु भएको हो?
हजुर, हाम्रो फ्यामिलीभित्रै पनि हाम्रो 10-15 जना निरन्तर यही क्षेत्रमा काम गर्दै आइरहनु भएको छ।
यो व्यवसायमा चाहिँ किन लाग्नु भयो?
यो एउटा आत्मनिर्भर नेपालमै पाइने हुनाले हामी नेपाली, हाम्रो नेपाल भन्ने हिसाबले केही आफ्नै देशमा स्वरोजगार बनेर बसौँ भन्ने हिसाबले लागेको हो।
व्यवसाय गर्न कच्चा सामग्रीको आयात कसरी गर्नुहुन्छ, कुनै समस्या छ कि छैन?
अब यो कच्चा पदार्थ त यहीँ काठमाडौँमा हुने होइन, गाउँ गाउँका दूर दराजका दिदीबहिनीहरूले बटुलेर हामी ल्याउँछौँ र यसमा अब केही वर्ष अगाडि त बाटोमा धेरै झन्झट थियो, अहिले स्थानीय सरकारले सिफारिस गर्छ यो नेपाली उत्पादन हो, हस्तकला सम्बन्धी घरेलु उत्पादन हो भनेर अहिले चाहिँ अलिक सहज भएको छ।
यो व्यवसाय सञ्चालन गरिरहँदा तपाईँका अप्ठ्याराहरू के छन्, कसरी सञ्चालन गर्नुभएको छ, स्थानीय सरकारले तपाईँलाई कस्तो खालको सहयोग गर्दै हुन्थ्यो जस्तो लाग्छ?
अब स्थानीय सरकारले त धेरै सपोर्ट गर्नुपर्ने छ, यसमा अवरोध धेरै छ, किनभने नेपाली उत्पादनमा गर्नुपर्ने कामहरू धेरै छन्, प्रविधिका कुरा छन् अनि त्यसपछि प्राविधिकका कुरा छन्। अब स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारले नेपाली उत्पादनको प्रमोटका लागि सबभन्दा त नियम कानुन बनाइदिनु पर्यो, नीति नियम बनाएर अनि त्यसमा 7-8 प्रदेशका गाउँका उद्यमीहरूलाई प्रविधि तालिम सम्बन्धी विभिन्न किसिमको कार्यक्रम हाल्यो भने त्यहाँबाट सिकाइ भएर उहाँहरू अघि बढ्ने छन् भन्न चाहन्छु। मेन भनेको गभर्मेन्टबाट सपोर्ट हुनुपर्छ भन्ने लाग्छ।
तपाईँले उत्पादन गरेका सामग्री चाहिँ बजारमा गएर बिक्री वितरणको अवस्था कस्तो छ, कस्तो भइदियो हुन्थ्यो लाग्छ?
यो त लगभग उद्यमीहरूको चासो हो भने त सातैवटा प्रदेशमा लागू हुँदा सफल हुन्छ, र यसमा हामीले यो गरेको काम चाहिँ केही 18 वर्षको अन्तरालमा हामीले यो हस्तकला सम्बन्धीका मेसिन औजार पनि हामी बनाउँछौँ। त्यो गर्दै जाँदा अब यो गाउँमा अल्लो कुट्ने मेसिन, अल्लो पेल्ने मेसिन, कपडा बुन्ने मेसिन, धागो बाँड्ने मेसिनहरू अनि सिलाइ कटाई जस्ता प्रविधि जहाँ आवश्यक पर्छ, जो हामीसित कनेक्टिभिटी हुन्छ, उहाँहरूलाई हामीले प्रविधि प्राविधि दिँदै काम गर्दै आइराखेका छौँ। र त्यसमा सर्वप्रथम उद्यमीहरूले पालिकाभित्रै उहाँले बजार पाएर गर्नुहुन्छ, ठिक छ, यति उहाँले बजार पाएन भने मार्केटिङसम्म पनि हामीले उहाँहरूलाई सिप सिकाउँदै आइराखेका छौँ।
हजुर, तपाईँले यो कम्पनीबाट उत्पादित सामग्रीहरूको बिक्री वितरणको लागि चाहिँ सरकारबाट अथवा स्थानीय सरकारबाट चाहिँ सहजीकरण के गर्दै हुन्थ्यो जस्तो लाग्छ?
यसमा त अहिले त हामीले विदेशमा लगभग 13 देशमा माग आए अनुसार बेच्दै आइराखेका छौँ, र अहिले नेपाली उत्पादनको रैथाने बालीको खाना खाने, नेपाली उत्पादनका लुगा लाउने भन्ने अलिक कल्चर नेपालमा पनि फर्किराखेको छ। त्यो कारणले अब नेपालमै नीति नियम सरकारले बनाइदियो भने त नेपालमै व्यापक बजार पाउनेछ र उद्यमीहरूको भलाइ हुनेछ भन्न चाहन्छु।
तालिम पनि दिन्छु भन्नुभयो, कस्तो खालका तालिम कुन कुन ठाउँमा गएर दिनुहुन्छ र त्यसको प्रतिफल र फाइदा के छ?
यसमा त उद्यमीहरू बनाउनु धेरै फाइदा छ, र हाम्रा त्यत्तिकै बाँझा बसेका खेतबारीमा विभिन्न जातका वस्तुहरू उत्पादन गरेपछि केही हाम्रा खेतबारी पनि चलायमान हुनेछन्, र नेपालीहरूले विदेश जानुभन्दा स्वदेशमै केही गरी खानेछन् भन्ने छ सर।
हजुर, युवा साथीहरूलाई यस्ता खालका उद्योग सञ्चालन गर्दा अथवा चाहिँ यस्ता व्यवसाय सञ्चालन गरिरहँदाका अप्ठ्याराहरू के छन् र कसरी चाहिँ यो व्यवसायमा लाग्दा यस्ता खालका व्यवसाय सञ्चालन गर्दा देशमै स्वरोजगार बन्न सकिन्छ जस्तो लाग्छ तपाईँलाई?
मैले त युवाहरूलाई सर्वप्रथम के भन्छु, विदेश नजानुहोस्, नेपालमै गरी खाने ठाउँ छ, र हामीले नेपालमै अब यो प्राकृतिक सम्बन्धी काम गर्ने हो भने, हस्तकला सम्बन्धी काम गर्यो भने नेपालमा छ, 1-1.5 लाख कमाउनका लागि विदेशमै गएर यहाँ आफ्ना नानी बाबुहरूलाई त्यत्तिकै छोडेर, अब आफ्नो फ्यामिलीलाई छोडेर, आमा बाउलाई रुवाएर, अथवा आफ्नो नेपाली मातृभूमिलाई नमस्कार गरेर विदेशै गएर 1.5-2 लाख-3 लाख कमाउनु त ठुलो कुरा छैन, तर नेपालमा सबै सर्भिस पाउने हुनाले र नेपालमा उद्योग गर्यो भने 1-1.5 लाख यहीँ पाउने, यहीँ कमाउने अवस्था हुँदा म युवाहरूलाई विदेशै नजानुहोस्, यहीँ गर्नुहोस् न, यति इनकेस विदेश गयो भने विदेशबाट पनि कमाएर ल्याएर नेपालमा केही उद्योग कल कारखाना खोल्नुहोस्, म यो सन्देश दिन चाहन्छु।
हामी स्वरोजगार कार्यक्रममा छौँ, युवा उद्यमी खड्ग बोगटीसँग हामी आज स्वरोजगार कार्यक्रममा कुराकानी गरिरहेका छौँ। विशेष गरेर तपाईँले उद्योग सञ्चालन गरिरहनु भयो, यो उद्योग सञ्चालन गर्दाका आरोह अवरोह कस्ता रहे, कसरी सञ्चालन गर्नुभयो र आगामी दिनका योजनाहरू चाहिँ के छन्?
यसमा त आरोह अवरोह त धेरै छ, प्रविधिका कुराहरू छन्, सिकाइका अनुभव भन्ने हो भने त यतिकै समयले पुग्दैन सर, अब यो लगभग 3-4 घन्टा नै लाग्छ, आफ्ना कहानीहरू, आफ्ना दुःख पीडाहरू र यसमा भोग्दै आएका कुराहरू, उद्योग सम्बन्धीका जरोदेखि टुप्पोसम्म भन्ने कुराहरू पाएका अनुभव, आवरो अवरो भन्ने हो भने त लगभग 3 घन्टा लाग्छ सर। अब यो पुर्खादेखिको पेसालाई उजागर गर्दै नेपालमा पनि केही गरिखाउँ भनेर लागिराखेका छौँ।
युवा साथीहरूलाई चाहिँ तपाईँको सन्देश के छ?
नेपालमा डिग्री पढेकोले डिग्री भ्यालु लिनका लागि त नेपालमै केही गर्यो भने मात्र उसको इमेज बढ्छ, र विदेशमा उसले जति पढेको गए पनि, जति गरे पनि उसले एउटा कामदारकै बस्ने हो भन्न चाहन्छु।
अब तपाईँले यो उद्योग सञ्चालन गरिरहँदा तालिम अनुसन्धान र अन्य गतिविधि पनि सञ्चालन गर्नुहुन्छ, कस्ता खालका तालिमहरू सञ्चालन गर्नुहुन्छ, त्यसको उपयोगिता चाहिँ के हो?
यसमा त हामी लगभग 36 जिल्लामा र मेटेरियल पाउँछ, 36 जिल्लामा अब माग आए अनुसारको हामी तालिम प्रविधिहरू दिन्छौँ, र यसमा उहाँहरूले गरेको सिपलाई हामीले एउटा मार्केटसम्म सिप सिकाइदिने गर्छौँ।
खड्ग बोगटीज्यू, तपाईँले यो व्यवसाय सञ्चालन गरिरहनु भएको छ र तपाईँ जस्तै युवा साथीहरूले यस्ता खालका व्यवसाय सञ्चालन गरिरहँदा सरकारले चाहिँ कस्ता खालका सहजीकरण सहयोग गर्दै हुन्थ्यो जस्तो लाग्छ?
म त भन्छु कि नेपाली उत्पादनको प्रमोट त्यति भएको छैन, नेपालमै एउटा अहिले त हुन त सोसल मिडिया धेरै छ, र यो नेपाली उत्पादनको प्रचार अझै पुगेको छैन, नेपाली जनतामाथि सबैको कानमा हातमा व्यवसाय पुगोस् र नेपालमै केही गरी खाने सबै बन्नुपर्छ, र नेपालभरि जति अहिले गरिराख्नु भएको उद्यमी साथीहरू, उहाँले एउटा क्वालिटी बनाएर यसलाई अल्लो हेम हाम्रो नेपाली उत्पादनको एउटा ब्रान्डेड गरौँ र यसलाई केही जस्तै मानौँ नेपाल स्वदेश तथा विदेशमा मार्केट लिएर रोजगारी सिर्जना अवश्य हाम्रो मार्केट राम्रो हुनेछ, त्यो भन्न चाहन्छु।
तपाईँले अब यो व्यवसाय सञ्चालन गरिरहँदा यो उद्योगबाट सञ्चालित सामग्रीहरू चाहिँ के हुन्, त्यो बजार पठाउँदाका तपाईँको अवस्था कस्ता छन् त्यो बारे पनि बताइदिनु न।
यो त हामीले
कति प्रकारका सामग्री चाहिँ यहाँ तयार गर्नुहुन्छ?
यसमा त धेरै प्रकारका सामग्रीहरू हुन्छन्। अब यसमा अल्लो फाइबर सम्बन्धी तयारी, फाइबर सम्बन्धीका प्रविधिका मेसिन औजार र त्यसको पार्ट छुट्टै एक खालको हुन्छ। त्यसपछि धागो बनाउने सेक्टरको प्रविधि र प्राविधि, त्यसको क्लासै मेसिन औजारै छुट्टै हुन्छन्, त्यो पनि छ। त्यसपछिको सेक्टरमा हाम्रो कपडा बुन्ने भन्ने छ, कपडा बुन्ने दुई तिन किसिमको पार्टबाट कपडा बुनिन्छ। अब त्यो पनि यहीँ हामीले यी प्रविधिका कुराहरू मेसिन औजार नेपालमै बनाएर पनि त्यसमा कपडा बुनेर कोटै लागेका रेकर्ड छ। अब त्यसपछिको पार्ट हो सिलाइ कटाइ। सिलाइ कटाइ गरिसके विभिन्न ब्यागहरू जस्तै मानौँ कोटहरू, प्यान्टहरू, विभिन्न ड्रेसहरू सिलाएर त्यो पनि लाउने त्यो प्रविधि पनि छ, त्यो पनि सेक्टर छ हामीसित। यसरी गर्दै आइराखेको छौँ।
आगामी दिनको योजनाहरू के छन्?
आगामी दिनको योजना त हामीले आफै मात्र गरौँ भन्ने नभएर देशैभरिका उद्यमीहरू सिप सिकाउने, प्रविधि प्राविधि दिने, त्यहाँको र मेटेरियललाई सबैमा सबैको चलायमान हुनुपर्छ र नेपालमा जसरी पनि यो अर्थतन्त्रलाई केही टेवा पुगोस्, नेपालमा पनि उद्योग चलायमान भएर स्वदेश विदेश जहाँ भए पनि एउटा हाम्रो प्रोडक्ट पुगोस्, म त्यो भन्न चाहन्छु।
अनि तपाईँले जुन यो 18 वर्षदेखि उद्योग सञ्चालन गरिरहनु भएको छ, सुरुमा यसमा लगानी कति गर्नुभयो र अहिले आमदानी कति छ?
सुरुमा त हामीले निम्न वर्गको मान्छे, हाम्रो आमा बाबाकै पुर्ख्यौली पेसा भएको कारणले सुरुवात गरेको हो। त्यसैमा पनि एउटा थोरै हामीले अनुभव गर्दै गाउँबाट एउटा एक दुई मिटर कपडा ल्याएर पनि यहाँ हामीले काठमाडौँमा एउटा जे होस् बाटोमा यो फालेर पनि अनुभव त धेरै छन्। अब यसलाई अहिले हामीले 200 आइटम गरेर विश्व बजार र नेपालमा पनि एउटा लाउने जस्तो चिज बनाएका छौँ।
आम्दानीको ऊ चाहिँ बताइदिनु न, कति लगानी गर्नुभयो अनि कति आम्दानी भइरहेको छ?
आम्दानी त हामीले सुरुमा लगभग 4-5 लाखबाट सुरुवात गरेको, अब अहिले 80-84 उद्यमीलाई निरन्तर पेन्सिल कटरदेखि लिएर खाने लाउनेदेखि उहाँलाई बासकबाससम्मको सबैको पुग्ने गरी रोजगारी दिएका छौँ। अब यो त जति गरे त्यति हुने हो र गर्दै पनि आइराखेका छौँ, अहिले यो अवस्थामा छौँ सर।
हजुर, व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ?
व्यवसायमा एकदम सन्तुष्ट। व्यवसाय अब हाम्रो फ्यामिली लगायत अनि त्यसपछि देशैभरिका उद्यमीहरूलाई पनि केही गरिखाने बाटो देखाएर अनि यसलाई हुँदो रहेछ। अब हाम्रो सुरुमा हाम्रै फ्यामिलीको कुरा गर्दा पनि यसले माइक्रोमा चढ्ने पनि त्यही पैसा छ, बालबच्चा पढाउने पनि त्यही पैसा छ, भाडा तिर्ने पनि त्यसै छ, लुगा फाटो लाउने पनि त्यही अल्लो व्यवसायले गरेको छ, त्यही व्यवसायले गरेको छ र यसमा पढाइ अथवा लुगा फाटो जे किन्ने दाल भात चामल रासन पानी सबै व्यवस्था यसैबाट छ, हामीले कहीँ अरू कहीँ आउने बाटो होइन कि यही पेसाले पुर्याइराखेको छ।
अन्त्यमा के भन्न चाहन्छ हाम्रो रेडियो नेपालको यो कार्यक्रम मार्फत तपाईँका भनाइ के छन्?
2007 स्थापना भएको रेडियो नेपाल आज पछ्याउँदै अल्लो बजारमा आइपुग्नु भएको छ। अल्लो नभएर नेपालका प्राकृतिक रेसा जुन हामीले उत्पादन गरिराखेका छौँ यसलाई चाहिँ यो सन्देश मार्फत देशैभरि स्वदेश तथा विदेशमा प्रचार प्रचार गरिदियोस्, हाम्रा लागि त्यो ठुलो हित हुनेछ भन्न चाहन्छु।
भर्खरै यहाँहरूले सुन्दै हुनुहुन्थ्यो बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर 1 खड्ग बोगटीले काठमाडौँको बुढा नीलकण्ठमा सञ्चालन गरिरहनु भएको अल्लो उद्योगको बारेमा उहाँसँग सहकर्मी साथी बलराम कोइरालाले गर्नुभएको कुराकानी। स्वरोजगार कार्यक्रमका बारेमा तपाईँको कुनै जिज्ञासा, सल्लाह र सुझाव छ भने हामीलाई पठाउन सक्नुहुन्छ। तपाईँले सञ्चालन गरेको व्यवसायको बारेमा हामीलाई जानकारी प्राप्त भयो भने कार्यक्रममा तपाईँको व्यवसायको बारेमा कुराकानी गर्नेछौँ। त्यसका लागि हाम्रो इमेल टिप्नुहोस् त swarojgar2018@gmail.com। ठेगाना पुनः एकपटक swarojgar2018@gmail.com। अवस्था आजलाई स्वरोजगार कार्यक्रमको निर्धारित समय यही सकिएको छ। अर्को बुधबार तपाईँसँग पुनः भेट्ने बाचासहित आजको कार्यक्रमबाट प्राविधिक साथी सुलोचना बज्राचार्यसहित म टङ्क खनाल बिदा हुन्छु। नमस्कार।